नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। भारतले हालै नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको 80 मेगावाट बिजुली निर्यातका लागि सहमति दिएको छ। मध्यम अवधिको द्विपक्षीय सम्झौता अनुसार 21 अगस्त 2025 31 अक्टोबर 2026 निर्यातका लागि सहमति भएको हो। 48.5 मेगावाटको मेवा खोला र 31.04 मेगावाटको करुवा सेती जलविद्युत आयोजनाको बिजुली निर्यात गर्ने सहमति भएको हो। यो अहिलेसम्म भएको छोटो अवधिको सम्झौता पनि हो। यसअघि नेपाल र भारत बीच मध्यकालीन निर्यातको सम्झौता हुँदै आएको थियो भने 10 वर्षमा 10,000 मेगावाट बिजुली निर्यात गर्ने सम्झौता पनि भएको छ। विद्युत प्राधिकरणको वित्तीय स्थितिको कुरा गर्नुपर्दा अघिल्लो आर्थिक वर्ष 2080-81 तुलनामा गत आर्थिक वर्ष 2081-82 नाफा केही घटेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले 13 अर्ब 31 करोड़ नाफा कमाएकोमा गत आर्थिक वर्षमा विद्युत प्राधिकरणले 9 अर्ब 6 करोड़ नाफा कमाएको छ। 37% नाफामा गिरावट आएको तथ्याङ्क सार्वजनिक गरिएको हो। विद्युत प्राधिकरणको नाफा घट्नुको मुख्य कारण उद्योगबाट उठाउन बाँकी रहेको बक्यौता रकमलाई देखाइएको छ। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम पनि अझै विवादमय रहेको छ। यद्यपि डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने विषय समाधानतर्फ अघि बढ़िरहेको पनि विद्युत प्राधिकरणले जनाएको छ। यी बाहेक काठमाडौँ उपत्यकाभित्र विद्युतीय तार भूमिगत गर्ने परियोजना पनि झण्डै 6 वर्षदेखि जारी रहेको छ, तर भूमिगत गर्ने कार्यले भने अपेक्षित गति लिन नसकेका टिप्पणीहरू समेत भइरहेका छन्। विद्युत प्राधिकरणले प्राथमिक शेयर आईपीओ जारी गर्ने विषय पनि पछिल्ला वर्षमा चर्चामा रहँदै आएको छ। यद्यपि प्राधिकरणले अहिलेसम्म आईपीओ भने जारी गरिसकेको छैन। आजको अन्तरसंवादमा हामी नेपाल विद्युत प्राधिकरणले गरिरहेका कार्य, वर्तमान अवस्था र भावी योजनामा केन्द्रित भएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साकेसँग कुराकानी गर्दैछौ। कार्यकारी निर्देशक ज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, नमस्कार, धन्यवाद।
हालै भारतसँग 80 मेगावाट विद्युत निर्यात गर्ने सहमति पनि भएको छ, या त भनौ भारतले स्वीकृति दिएको छ। यो निर्यात के कस्तो प्रकृतिको हो? निर्यात कहिलेबाट शुरू हुन्छ? यसबाट नेपाललाई के लाभ लिन्छ? मैले यही पछिल्लो प्रसंगबाट हाम्रो कुराकानीको शुरूआत गरे।
अहिले 80 मेगावाट आएको एक्सपोर्टको स्वीकृति भनेको चाहिँ फिक्स मूल्य, एकदम निश्चित मूल्य 5 रुपियाँ 14.45 पैसा बिक्री गर्न मिल्ने स्वीकृति दिएको र राउन्ड द क्लक 24 घण्टा, र यो तत्कालै स्वीकृति भनेको अस्तिबाटै चाहिँ लागू हुने गरिकन दिएको स्वीकृति हो। र यो 5 वर्षलाई हरेक वर्ष नोभेम्बरसम्म, जुनदेखि नोभेम्बरसम्म दिइन्छ। र यो चाहिँ यो वर्ष सहित 26-27-28 चाहिँ दिइएको छ। 28 नोभेम्बरसम्म पहिलेकै अरू त्यस्तै गरेर 350 मेगावाट जति चाहिँ गत वर्ष दिइएको सम्ममा, गत वर्षसम्ममा 3 वर्षदेखि थपिँदै आएको, गत वर्षमा 350 मेगावाटको यस्तो खालका चाहिँ राउन्ड द क्लक भन्छौँ हामी 24 घण्टा दिइने बिजुली 5 महिना त्यो चाहिँ थियो। यो वर्ष चाहिँ भारतले एकदमै धेरै वृद्धि गरेर अघिल्लो पटक 200 मेगावाट र अहिले 80 मेगावाट गरेर 280 मेगावाट चाहिँ फेरि थपिदिएको छ, र त्यसले गर्दा करिब 604 मेगावाट चाहिँ टोटल भएको छ यो राउन्ड द क्लक। अब टोटल चाहिँ 1166 मेगावाट हो दिएको अहिले, 1166 मेगावाट मध्ये 604 मेगावाट चाहिँ राउन्ड द क्लक हो, 562 मेगावाट चाहिँ यो डे एड मार्केट भन्छ, यो 15-15 मिनटमा चाहिँ बिड गर्ने, बोल लगाउने, बोल लगाएर पायो भने बिक्री हुन्छ, पाएन भने बिक्री नहुने खालको चाहिँ छ। जम्मा 1166 मेगावटको हामीले स्वीकृति पाएका छौँ।
विद्युत निर्यातको एउटा सम्भावना पनि बढ़ेको छ। यसले ऊर्जाबाट समृद्धिको यात्रा तय गर्न पनि अब नेपाललाई ढोका खुल्यो, बाटो खुल्यो भनेर पनि अहिले सकारात्मक टीका टिप्पणीहरू भइरहेका छन्। नेपालले पनि अब पछिल्लो समय बंगलादेशसँग पनि विद्युत व्यापारको सम्झौता गरेको छ। दीर्घकालीन रूपमा हामीले 10 वर्षमा 10,000 मेगावाट विद्युत भारत निर्यात गर्ने सम्मको लक्ष्य लिएका छौं। यद्यपि उक्त लक्ष्य प्राप्तिका लागि नेपालले पनि धेरै नै मेहनत गर्नुपर्ने अवस्था छ, त्यही अनुसारका आयोजनाहरू निर्माण गर्नुपर्ने अवस्था पनि छ। मैले यहाँलाई सोध्न खोजेको, जसरी अहिले निर्यातका सम्झौताहरू भइरहेका छन् यसको दीर्घकालीन अवस्था र अहिले पछिल्लो समय भइरहेको सम्झौता, यहाँले भने अनुसार वार्षिक रूपमा या उक्त समय सकिएपछि हरेक पटक नवीकरण गर्नुपर्ने पनि भयो, अब यो मध्यकालीन अवस्थामा यसमा किन जान सकिएन र निर्यातले के कस्तो सम्भावना अहिले बढ़ाउँदै लगेको देखिन्छ यी पछिल्ला सम्झौताहरूको सम्झौताहरूबाट हामीले आधार लिँदा?
यो सम्झौताहरू 5 वर्षको लागि चाहिँ जुन दिइन्छ, अब यो अहिलेसम्मको पाएको छ 28 सम्मको लागि, त्यसले त्यतिसम्मको लागि हामीलाई बढी हुने बिजुली कमसेकम बिक्री हुने चाहिँ ग्यारेन्टी पहिले नै दिन्छ र हामी अलि सुनिश्चित हुन सक्छौँ। यो डे हेड मार्केटवाला जुन 15 मिनटमा बोल लगाउने छ, अलि अनिश्चित खालको हुन्छ, यसको मूल्य पनि थाहा हुँदैन, बिक्री हुन्छ हुँदैन पनि थाहा हुँदैन, त्यसैले हामी सकेसम्म अलि लङ टर्म 5 वर्ष लिन्छौँ। त्योभन्दा लामो चाहिँ हामीले अहिले प्रयास नगरेको यो 25 वर्ष या 12 वर्ष बोलहरूमा चाहिँ भाग नलिएको, त्यसमा कारण चाहिँ भारतमा हामी आफैलाई बिजुली चाहिँ बिस्तारै बढ्दै, हाम्रो डिमान्ड बढ्दै गयो भने हामीलाई पुग्दैन, त्यसैले हामीले पाएको क्षेत्र पनि राज्यलाई बढी हुने बिजुली मात्रै बेच्ने हो, हामीलाई नपुगिकन बाहिर बेच्नु पाइँदैन, त्यसैले पनि हामीले 5 वर्ष मात्रै लिएका छौँ र अब हाम्रो खपत वृद्धि राम्रोसँग भएन। अहिले हाम्रो करिब वर्षको 10% वृद्धि भइरहेको छ खपत, है पोहोर हाम्रो चाहिँ करिब 10,200 गिगावाट आवर भन्छौँ, गिगावाट घन्टा भनेको मेगावाट आवर, 1,000 मेगावाट आवरको 1 गिगावाट आवर हुन्छ, 1,000 किलोवाट आवरको 1 मेगावाट आवर हुन्छ, भनेपछि 10 लाख युनिटको 1 गिगावाट आवर हुन्छ। त्यस्तो चाहिँ 10,000 गिगावाट थियो गत वर्ष, अनि यो वर्ष 11,300 गिगावाट आवर छ, त्यसरी 10% दरले करिब बढेको छ र यो तरिकाले बढ्दै गयो भने हामीलाई 4-5 वर्षपछि चाहिँ यो नपुग्न सक्छ यति नै भनेर हामीले 5 वर्षको मात्रै बिक्री गर्ने गरेका छौँ। अब अर्को वर्ष जब थप्दै जान्छ त्यो पनि गर्दै जान्छौँ, एकातिर त्यो छ भने अर्कोतिर चाहिँ हामीले भोलि नै आउने खालका आयोजनाहरूको पनि आजै चाहिँ पिपिए गरिहालौँ भन्ने पनि प्रयास गरिरहेका छौँ, ताकि सुनिश्चितता होस्, आइपुगे पछाडि भोलि बिक्री हुने नहुने भन्ने अनिश्चितता चाहिँ हटोस् भनेर हामी त्यो प्रयास पनि गरिरहेका छौँ।
अहिले बर्खाको समयमा मात्र विद्युत भारत निर्यात हुने गरेको छ, सुक्खायाममा त हामी आफै पनि भारतसँग विद्युत खरिद गर्छौं, अब यसलाई निरन्तरता दिने हो भने हामीले ठूला परियोजना निर्माण गरेर एउटा स्थिरता पनि दिन सक्यौं भने यसबाट प्रशस्त लाभ लिन सकिन्छ होला। यस विषयमा के कस्ता अध्ययन अनुसन्धान ठूला परियोजनाहरूलाई अगाडि बढ़ाउने विषयमा स्वयं विद्युत प्राधिकरणले पनि के कस्तो योजनाहरू चालू आर्थिक वर्षमा तय गरेको छ, अहिले निजी क्षेत्रबाट पनि उल्लेख्य मात्रामा परियोजनाहरूको प्रस्ताव आउने गरेको छ भने विद्युत उत्पादनमा पनि निजी क्षेत्रको सोही अनुसारको महत्वपूर्ण भूमिका पनि रहेको देखिन्छ। अहिले बर्खायामको समयमा मात्र नभई अब हामीले यसलाई दीर्घकालीन विद्युत निर्यातको यात्रालाई अगाडि बढ़ाउन कसरी अगाडि बढ़दा उपयुक्त हुन्छ जस्तो यहाँलाई लाग्छ, किनभने यहाँ लामो समयदेखि यही क्षेत्रमा पनि कार्यरत हुनुहुन्छ?
हाम्रो आन्तरिक सुरक्षा, ऊर्जा सुरक्षाको लागि हामीले आफ्नो बिजुली कम्प्लिटली हामी आफै आत्मनिर्भर हौं भन्ने सोच हो भनेदेखि हामीले गर्नुपर्ने चाहिँ जलाशयुक्त आयोजनाहरू बनाउनु नै हो, जसले जसरी खुले खानीले गरे जस्तो हिउँदको समयमा बिजुली उत्पादन गर्न सकोस्, वर्षामा चाहिँ पानी जम्मा गरेर, तर त्यसो भन्दै गर्दा यस्ता आयोजनाहरू दुईटा कुराले गाह्रो छ, एउटा धेरै महँगो हुन्छ, ड्याम बनाएर चाहिँ पानी जम्मा गर्दा धेरै जग्गा डुबानमा पर्छ, ड्याम पनि धेरै महँगो हुन्छ, त्यसैले महँगो पर्छ। र अर्को त्यसरी ड्याम बनाउँदाखेरि लाग्ने एउटा बृहत् प्राविधिक कठिनाइले गर्दा समय पनि निश्चित हुँदैन, धेरै यसो 10 वर्ष लागेको देखिन्छ। हामीले अहिले बनाउँदै गरेको तनहुँ सेती जलाशयको आयोजना करिब 12 वर्ष भइसक्यो र अझै पनि 2 वर्ष लाग्ने चाहिँ अनुमान छ, 2 वर्ष अझ त्योभन्दा बढ्छ कि भन्ने चाहिँ अनुमान छ। 2027 अन्तिम 28 आउन सक्ने भन्ने खालको। यसले के देखाउँछ भने जलाशयको आयोजनाहरू चाहना मात्र राखेर बन्ने भएन, टाइम लाग्छ, बहुत महँगो पर्छ र त्यो महँगो परेको लागत चाहिँ ग्राहक वर्गमा ट्रान्सफर हुँदाखेरि बिजुलीको भाउ बढ्छ। त्यसैले हामीले आफ्नो ऊर्जा सुरक्षा मात्रै सोचेर पनि नहुने र व्यापारबाट चाहिँ आफ्नो कस्ट लागतलाई घटाउनु पर्ने चाहिँ प्रश्न देखियो। यो हामीले धेरै अगाडिदेखि नै यो देखेर नै हामी त्यस अनुसार व्यापारमा नै बढी लागेका हौ कि व्यापार ठुलो भारतको चाहिँ बिजुली प्रणालीबाट आवश्यक पर्दा लिने र बढी भएको बिजुली दिने गर्दाखेरि हाम्रो लागत एकदमै घट्छ, त्यसले एक आपसलाई फाइदा हुन्छ, भारतलाई सफा बिजुली स्वच्छ बिजुली प्राप्त हुन्छ, हामीलाई हाम्रो लागत घटाउने गरी चाहिँदाखेरिको बिजुली पाउने बढी भएको बिजुली दिन मिल्यो भन्ने हिसाबले हामीले जलाशयुक्त आयोजनाको त्यति धेरै कोसिस गरेका छैनौँ। त्यसो भन्दै गर्दाखेरि यो दिनौ दिनौ चाहिँ बिहान र बेलुका जुन बिजुलीको डिमान्ड बढ्छ नि, त्यो डिमान्डलाई चाहिँ कसरी आपूर्ति गर्ने त? अनि त्यति बेला फेरि हामी यो 15 मिनटको बोल लगाएर जाडो महिनामा माग्ने गर्नेको बिजुली कहिले बोल पर्छ कहिले बोल पर्दैन, नपर्दाखेरि हामीले बिजुलीलाई पुग्दैन, हामीलाई त्यस्तो अपर्झट आइपर्दा के गर्थे त? लोड सेडिङ गर्नु त भएन। अनि त्यसको लागि चाहिँ हामीले पम्प जलाशय भनेर माथि र तल 2 पोखरी राख्ने र पोखरीमा पानी जम्मा गरेर बढी हुँदा तलको पानी माथि पठाउने र बिजुली नपुग्दा माथिको पानीबाट तल झारेर बिजुली उत्पादन गर्ने, यो प्रकारको चाहिँ पम्प जलाशयको हामीले सुरुवात गरेका छौँ त्यसमा। र अर्को ठुला ठुला अहिले विश्वभर चलिरहेको र विश्वभर नै अहिले सबैभन्दा बढी ऊर्जा सुरक्षाको लागि सबै देशहरूले अस्ट्रेलिया युएस र युरोपका देशहरू भारत समेतले चाहिँ गरेको ब्याट्री बिग ब्याट्रिज सबस्टेसनमा बस्ने ठुल्ठुला कन्टेनरवाला ब्याट्रीहरू चाहिँ ल्याउने र त्यसले 2-3 घन्टाको बिजुलीको समाधान गर्ने, यो 2 उपायहरू पनि हामीले गर्दछौँ। यसले चाहिँ दैनिक बिहान र बेलुका जुन घटबड हुने बिजुली छ त्यसलाई चाहिँ एड्रेस गर्छ र भारतबाट पाउने बिजुलीमा बोलकबोलमा भएको अनिश्चितता कहिले पाउने कहिले नपाउने त्यसलाई पनि हामीले आफ्नो ऊर्जा सुरक्षामा गर्छौँ। तर यो सिजनल ऊर्जा सुरक्षा छ त्यसको लागि चाहिँ अब 5 वर्ष अघि भने जस्तो 5 वर्ष विद्युत खरिद बिक्री भने जस्तै बिक्री जस्तै खरिद पनि त्यसरी गरेर हामी जान सक्छौँ। यी 2-3 उपाय सँगसँगै अप्नाउनुपर्छ, एउटै मात्र उपायले अप्नायो भने फेरि पनि त्यहाँ हामी असुरक्षित हुन्छौँ आफ्नो ऊर्जा सुरक्षाको हिसाबले। 2-3 उपायलाई सँगसँगै लिएर गयो भने चाहिँ हामी एकदम कुनै एउटामा भर नपरिकन जानु पर्ने हुन्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर सम्वादमा हामीले नेपाल विद्युत प्राधिकरणले गरिरहेका कार्य, वर्तमान अवस्था र भावी योजना बारे केन्द्रित भएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। अहिले अब विद्युत उत्पादनको अवस्था के कस्तो छ, देशभरको माग र हामीले के कति खपत गरिरहेका छौं, छोटकरीमा बताइदिनुहोस् न।
अहिले हाम्रो उत्पादन चाहिँ करिब क्षमता 2200-2300 मेगावाट हाम्रो खपत हो भने हाम्रो अहिले जडित क्षमता त अब 3700 मेगावाट र भोटेकोसी समेत अहिले आजबाट चाहिँ ग्रिडमा जोडिएर परीक्षण सुरु गर्ने भनेको छ 102 मेगावाट, त्यो आजबाट सुरु भयो भनेदेखि त्यसले 3800 मेगावाटसम्म हाम्रो जडित क्षमता पुग्छ। तर त्यसमध्ये सोलरको 200 मेगावाट दिउँसो त्यति बेला कोलेखानीलाई नचल्ने, 100 मेगावाटको कोलेखानी नचल्ने आदिले गर्दाखेरि हाम्रो खास चाहिँ र अनि बायोमासबाट चल्नेहरू पनि अहिले चल्दैनन्। त्यसरी गर्दाखेरि अहिले हाम्रो चाहिँ करिब 3000 मेगावाट जति चाहिँ उपलब्ध मानिन्छ र त्यसमध्ये 2200 मेगावाट चाहिँ हामीले खपत गर्छौँ र 600 मेगावाट पिकमा 600 मेगावाट र बेलुका राति चाहिँ 800-900 मेगावाटसम्म चाहिँ हामीले भारतमा निर्यात गर्छौँ होइन. त्यसबाहेक पनि 200-300 मेगावाट चाहिँ हामीले प्रसारण लाइनको कारणले प्रसारण लाइनहरूमा भएको घाँटी ससानो अब घाँटी मर्स्याङदी करिडोरमा कालीगण्डकी करिडोरमा यता त्रिशुली करिडोरमा खिम्ती करिडोरमा चाहिँ हरेक करिडोरमा चाहिँ प्रसारण लाइनहरूको एउटा चाहिँ समस्याले गर्दाखेरि भने जति बिजुली त्यो पावर हाउसबाट तान्न सकिरहेको छैनौँ. त्यसले गर्दा त्यसबाट चाहिँ 200-300 मेगावाट अझै पनि खेर चाहिँ गइरहेको 200-300 अब उहाँहरू आफै पनि त्यति पूर्ण सञ्चालन नहुँदैन बाढी आएको कारणले. त्यसरी चाहिँ अहिले हामीलाई आफ्नो खपत भारतमा निर्यात समेत गर्दाखेरि पनि अझै बढी बिघ्न चाहिँ भइराखेको छ.
अब म थोरै विद्युत प्राधिकरणको वित्तीय अवस्थातर्फ केन्द्रित भएर प्रश्न गर्न चाहे. मैले यहाँले हालसालै सार्वजनिक गर्नुभएको विवरण अनुसार नाफामा केही गिरावट आएको भन्ने पनि छ. किन विद्युत प्राधिकरणको नाफामा गिरावट अथवा कमी आउन पुग्यो? के कस्ता कारणहरू रहेका छन्? या त अब बकेउता रकमहरू उठाउन बाँकी हो कि? खास यसको वित्तीय अवस्था के हो विद्युत प्राधिकरणको?
वित्तीय अवस्थामा गिरावट चाहिँ होइन होइन. त्यसलाई बुझ्दाखेरि चाहिँ गत वर्ष या अघिल्लो वर्ष भन्दा चाहिँ हाम्रो नाफा त भन्दा आमदानी त बढ्दै नै गएको हो. अब गत वर्ष 1 खरब 30 अरबको आमदानी भएको थियो. यो वर्ष 1 खरब 38-39 अरब झन्डै भन्दा 9 अरब करिब चाहिँ वृद्धि भएको देखिन्छ आमदानीमा. तर अब नाफामा चाहिँ घटो नाफामा घट्नुको मुख्य कारणहरूमा चाहिँ हामीले यो अहिले चाहिँ प्रोभिजनिङ गर्ने भन्छौँ क्या. प्रोभिजनिङ गर्ने भनेको जसरी ब्याङ्कहरूले चाहिँ ऋण दिएको अलिकति केही समय उठेन भने बेला तिरेनन् भने त्यही ऋणहरूलाई प्रोभिजनिङ गर्छन्. तर नउठ्ने त होइन, त्यो ऋण उठाउँछन् तिनले र तत्काललाई तिनले प्रोभिजनिङ गरेर त्यसलाई नोक्सानी जनाउँछन्. त्यस्तै गरेर हामीलाई पनि यो सरकारी बकेउता जो सडक बत्तीको बकेउता छ, कोभिडको कालमा अनुदान दिने भनेको सरकारले नदिएका बकेउता छन्. हरेक वर्ष यो सडक बत्ती काठमाडौँ उपत्य नगरपालिका सबैभन्दा बढी सहित गरेर अरबौँ रुपियाँ चाहिँ हाम्रो बकेउता नतिरेको बकेउताहरू छन् र तिनीहरू चाहिँ धेरै वर्ष नतिरेपछि तिनीहरूलाई हामीले प्रोभिजनिङ गरेर चाहिँ यो वर्ष हामीले 5.5 अरब चाहिँ प्रोभिजनिङ गरेका छौँ. त्यो चाहिँ नोक्सान जनाइयो होइन. अनि त्यस्तै अब यो विदेशी मुद्राको विनिमय दरमा उतार चढावमा यो वर्ष जापानी येन चाहिँ प्रशस्त त्यसको भाउ बढ्न जाँदाखेरि त्यसले चाहिँ हामीलाई नोक्सान पुऱ्यायो हामीले तिर्नुपर्ने मूल्यमा. त्यस्तै अर्को चाहिँ अब ती चाहिँ रेगुलर आन्तरिक के भने लेखापढी सम्बन्धी खालका भयो भने बिक्री खरिद र बिक्रीमा पनि केही असर पर्यो. त्यो बिक्रीमा चाहिँ हामीले भारतको बजार मूल्यमा बिक्री गर्ने हो, त्यहाँ जे मूल्य पाइन्छ त्यसमा बिक्री गर्ने हो. भारतको बजारमा बिजुलीको भाउ चाहिँ निरन्तर अहिले थोरै थोरै गरेर हरेक वर्ष घटिरहेछ र हाम्रो खास बिक्री मूल्य चाहिँ 9.44 रुपियाँबाट अहिले करिब 40 पैसा प्रति युनिट है, प्रति युनिट चाहिँ 40 पैसा घटेको छ, 9.05 रुपियाँ जस्तो लाग्छ मलाई है. भनेपछि त्यो बिक्री मूल्य पनि घट्यो. सो यो दुईवटा कारणले गर्दाखेरि आन्तरिक लेखा प्रणालीका यो हिसाब गर्ने तरिकाले पनि नोक्सान गरे जनाइयो होइन. र अर्को चाहिँ यो वृद्धि के अरे खप बिक्रीमा चाहिँ मूल्य पनि कम भयो. यो जुन दुवै अब हाम्रो आफ्नो कमजोरी भन्दा पनि
यहीँनिर मैले दुईटा प्रसंग पनि जोड्न चाहे. जस्तो यहाँ नेतृत्वमा आउनुभन्दा अघि अब डेडिकेटेड र ट्रंक लाइनको बकेउता रकम उठाउने विषय पनि विवादमा रहेको थियो. यहाँ नेतृत्वमा आइसकेपछि विभिन्न तरिकाले अध्ययन पनि भइरहेको छ. तथापि त्यो डेडिकेटेड र ट्रंक लाइनको बकेउता रकम उठ्यो उठेन त्यो विषयमा पनि यहाँले छोटकरीमा जानकारी गराइदिनुहोस्. त्यसै गरी विद्युत चुहावटमा पनि केही हदसम्म वृद्धि भएको, चुहावट नियन्त्रणमा विगतमा भन्दा कमी आउन नसकेको भन्ने कुराहरू पनि अहिले चर्चामा रहेका छन्। अब यो नाफा घट्नुमा यस्ता कुराहरूको पनि हात हुन्छ होला, यो छोटकरीमा बताइदिनुहोस् न यी दुई विषयलाई।
यो नाफा घट्नुमा चुहावट बढेको भन्ने चाहिँ गलत हो। यो अब हामीले तथ्याङ्कहरू प्रकाशित गर्नुभन्दा अगाडि र तयार हुँदै गर्दाखेरिको विभिन्न केन्द्रबाट आउँदै गरेको डाटाहरू परिष्कृत नभइसक्दाखेरिको डाटाबाट चाहिँ बढ्यो भनेर बेजार हल्ला गर्यो, अनि पछाडि घट्यो भनेर भनेको घटेका चाहिँ प्रकाशित भएनन्। भनेपछि त्यो कोही त्यस्ता जमात जसलाई चाहिँ नेगेटिभ क्वेसन प्राधिकरणको नै खोज्नुपर्नेहरूले त्यसरी निकालेका मात्रै हो। रियल तथ्याङ्क हामीले जब निकाल्यौँ चहटमा वितरण प्रसारण र उत्पादन गरेर, त्यसमा उत्पादन बाहेक उत्पादनमा त चहट हामीले हेर्दैनौँ, प्रसारण र वितरण होइन, प्रसारण भनेको 66 केबी, 132 केबी, 220 केबी जस्ता उच्च भोल्टेज आउने चहावट, र वितरण भनेका 3311 केबी र 400 भोल्टमा आउने चुहावट। यो जम्मा जम्मी चुहावट चाहिँ 12.74, पहिले त्यो 12.73% थियो अघिल्लो वर्ष, यो वर्ष 12.26% झऱ्यो, भनेको त झन्डै आधा प्रतिशत झऱ्यो, त्यो भनेको धेरै नै घटेको आधा प्रतिशत। त्यसैले चहावट बढेको होइन घटेको हो। अब डेडिकेटेड फिडरहरूको कारणले पनि चहावट घटेको होइन, डेडिकेटेड फिडर अहिले तुरन्तै जुन उठाउनु नसकेर धेरै वर्षदेखि डेडिकेटेड फिडर मात्रै होइन, त्यो डेडिकेटेड फिडर मात्र होइन, सरकारको जुन अरू सडक बत्तीहरू जति पनि पुराना बक्यौता हुन्छन् त्यो पुराना बक्यौता नउठाउने होइन उठाउने भनेर सबै राखिराखिएको छ, तर लेखापढीको हिसाबले चाहिँ त्यसलाई त्यसमध्ये केही रकम चाहिँ यो धेरै समय नउठेपछि नोक्सान जनाउनु भन्ने भएको हुनाले नोक्सान जनाइएको होइन, त्यो लेखापढीमा चाहिँ 5.5 अरब नोक्सान जनाइएको हो, तर त्यो उठाउने क्रममा नै छ, त्यो अब नउठाउने भनेको चाहिँ छैन, सरकारले मन्त्री कसले जति निर्णय गरेछ त्यो अनुसार उठाउने भनेर पुनरावलोकन पनि गरिराखिया छ। अब सडक बत्तीको बारेमा हकमा यिनीहरूको हकमा चाहिँ 2069 सालमा सरकारले चाहिँ यो फाइनेन्सियल रिस्ट्रक्चरिङ भनेर हामीलाई चाहिँ हाम्रो नोक्सानलाई चाहिँ राइट अफ गरेको थियो त्यति बेला, किन सरकारले घोषणा गरेको दर रेटमा वृद्धि नगरिदिएर हामीलाई लगानी हाम्रो घाटा भयो भनेर भने हो। अहिले पनि सरकारले घोषणा गरेको अनुदान हामीलाई नदिएर र सडक बत्तीका चाहिँ नगरपालिका थियो भने स्थानीय सरकार नै हुन् तिनीहरूले नदिएर त्यसबाट घाटा भएको भनेपछि त्यति रकम चाहिँ है त्यति रकम चाहिँ
हामी बिस्तारै कार्यक्रमको अन्त्यतिर पनि आउँदैछौ। जस्तो यो भूमिगत तार परियोजना पनि लगभग 6 वर्ष भयो सुरु भएको, यसले गति लिन नसकेको भन्ने कुराहरू पनि पछिल्लो समय आएका छन्। यद्यपि काठमाडौँ उपत्यकाभित्र भूमिगत तार परियोजनाका कार्यहरू भएको पनि देखिन्छ। यो कहिलेसम्मको परियोजना हो, कहिले सम्पन्न हुन्छ र कहिले प्रयोगमा आउँछ, यो विषयमा पनि अति नै छोटकरीमा बताइदिनुहुन्छ कि?
काठमाडौँ सहर क्यापिटल राजधानीभित्रको चाहिँ करिब करिब सकिएको छ, एक दुई ठाउँहरूमा जस्तो नयाँ सडकमा जुद्ध सडकदेखि नयाँ सडक गेटसम्मको र त्यहाँभित्र केही स्थानहरूमा चाहिँ बाटो खन्नलाई नगरपालिका र सडक विभागसँग अनुमति लिएर हामीले खन्ने हो, बाटो खन्ने र त्यहाँभित्रबाट चाहिँ तारहरूलाई जाने, त्यो अनुमति नपाएको त्यो नगर्ने भन्ने खालको भएर केही त्यस्ता स्थानहरू चाहिँ काठमाडौँ राजधानीभित्रको चाहिँ हामीले अहिले नगर्ने अब भनेर चाहिँ रोक्यौँ। त्यसको समय त ठेक्का समय त पहिले नै गइसक्यो हो, यो सडक विभाग र नगरपालिकाको निकायहरूसँग समन्वय गर्दै अनुमति लिँदै गर्दाखेरि त्यसमा समय लागेर ढिला भएको हो। ललितपुर र भक्तपुरमा चाहिँ अब अझै काम बाँकी छ, भक्तपुरमा करिब आधीभन्दा बढी सक्यो भन्ने डाटाले देखाइरहेछ भने ललितपुरमा चाहिँ अझै बाँकी नै छ, त्यहाँ सुरु गर्नु बाँकी छ। यो अब त्यस हिसाबले यसको समयावधि थप गरिराखिया छ र नगरपालिका सडक विभागसँग समन्वय नगरिकन जसरी त्यसरी खन्न पनि मिलेन, भित्री बजारहरूमा खन्दाखेरि अब त्यहाँ सडकलाई अप्ठ्यारो नपारिकन गर्नु पर्यो, स्थानीयलाई अप्ठ्यारो नपारिकन गर्नु पर्यो, यसले अलि अप्ठ्यारै काम छ। प्लानिङ एक्लैले प्राधिकरणले गरेर पनि नहुने काम छ यो र भित्र सडकहरूमा, त्यसैले अब भनौँ न फिजिकल प्रोग्रेस 50% भएको भन्ने देखिए पनि यो ललितपुर र भक्तपुरमा, बाँकी 50% को लागि चाहिँ अझै अब एक वर्ष अर्को थप हामीले गर्यौँ भने सक्छौँ भन्ने हाम्रो कोसिस छ। त्यसमा हेरौँ, यो जाडो महिना काम गर्ने समय भनेको यो पानी रोकिएपछि, पानी परिराखेको बेलामा गर्नु हुँदैन, हिलो पनि हुन्छ र पानीभित्र गएर भाँचिने आदिकाहरू हुन्छ भनेर
हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौँ। अन्तमा मैले यहाँलाई के सोध्न चाहे भने, विगत केही वर्ष यता प्राथमिक सेयर निष्कासनको कुरा पनि विद्युत प्राधिकरणले गरिरहेको छ, चर्चामा रहेको छ, यो आइपीओ ल्याउने विषय चाहिँ कहिलेसम्म सम्पन्न हुन्छ अथवा प्राथमिक सेयर कहिले निष्कासन हुन्छ, यो विषयमा बताइदिनुहोस् न।
प्राथमिक सेयर चाहिँ यस्तो, नेपाल विद्युत प्राधिकरण ऐनमा 25% सेयर सर्वसाधारणमा बिक्री गर्ने भन्ने चाहिँ ऐनमा एउटा व्यवस्था गरियो, त्यो चाहिँ 2042 सालमा। त्यति बेलाको वित्तपत्र सम्बन्धी व्यवस्थाहरू ऐनहरू त्यो थिएन, अहिले धेरै परिवर्तन भइसकेको छ। अहिले सेवोनका व्यवस्थाहरूमा यो विद्युत प्राधिकरण ऐन कम्पनी ऐनबाट नबनेको यस्तो सार्वजनिक संस्थाको सेयर कसरी बिक्री गर्ने भन्ने चाहिँ त्यहाँ स्पष्टता छैन। त्यसले गर्दाखेरि यो अहिले त्यो ऐनमा त स्पष्टता नभएसम्म यो अहिले त्यो प्राधिकरण एक्लैले चाहेर हुने देखिँदैन।
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको समय सकिएको छ। यहाँको महत्वपूर्ण र व्यस्त समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
आजको अन्तर्संवादमा हामीले नेपाल विद्युत प्राधिकरणले गरिरहेका कार्य, वर्तमान अवस्था र भावी योजनाबारे केन्द्रित भएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साकेसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारी र उत्तम पाण्डेलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।